रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म कमला रसाइली। समाचारको शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नेपाल मासु र अण्डामा आत्मनिर्भर भएको घोषणा। कृषिलाई आधुनिक र उत्पादनमूलक क्षेत्रका रूपमा विकास गर्ने प्रधानमन्त्री ओलीको अठोट। विद्यालयलाई पठन पाठनमा जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड अपनाउन शिक्षा मन्त्रालयको आग्रह। नेपालको हरित पुनप्राप्ति प्रोत्साहन तथा समावेशी विकासका लागि जर्मनीले 1 अर्ब 40 करोड़ रूपियाँ अनुदान सहयोग गर्ने। कर्णाली करिडोरको 122 किलोमिटर सड़क निर्माण भएपछि हुम्लाको सल्लीसल्लामा पहिलो पटक यात्रु बस पुग्यो। र उत्तर कोरियाद्वारा जापानको समुद्रमा 2 वटा ब्यालिस्टिक क्षेपास्त्र परीक्षण। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रलाई निर्वाहमुखी नभई आधुनिक र उत्पादनमूलक क्षेत्रका रूपमा विकास गरिने बताउनु भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित नेपाललाई पशुजन्य उत्पादनहरूमा आत्मनिर्भर घोषणा समारोहको समुद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढ़ाउँदै कृषि उपज र सामग्रीको निर्यात गर्ने गरी योजना बनाइने बताउनुभयो। प्रधानमन्त्री ओलीले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नु आजको आवश्यकता भएको बताउनुभयो।
वैदेशिक रोजगारी हाम्रो सामान्य जीवनको एउटा अभिन्न हुँदा जस्तो भयो, जसले अहिले दिने विचार चाहने बाहेक समाज विद्यालय अनेक केही विद्यालय, त्यस कारण त्यस विकृतिबाट उम्किन स्वावलम्बी देश बनाउन, आफ्नै देशमा रोजगारीका अवसर सिर्जना गर्न, उत्पादनका क्षेत्रहरू उत्पादकत्व बढाउने, उत्पादनका क्षेत्रहरू बढाउने आवश्यक छ।
प्रधानमन्त्री ओलीले युवाले आर्थिक क्षमता वृद्धि हुने खालका व्यवसाय शुरू गर्नुपर्ने बताउनुहुँदै कृषि बीमाको प्रिमियम शुल्क कम गर्न बैंकहरूलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले किसानलाई मलको अभाव हुन नदिन स्वदेशमै रासायनिक मलको कारखाना निर्माण प्रक्रिया अघि बढ़ेको बताउनुभयो। समारोहमा प्रधानमन्त्री ओलीले नेपाल मासु र अण्डामा आत्मनिर्भर भएको घोषणा गर्नुभयो। कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले 5 वर्षभित्र सबै प्रकारका पशुजन्य उत्पादनमा आत्मनिर्भर हुँदै कृषिजन्य उत्पादन निर्यात गर्ने कार्ययोजना मन्त्रालयले बनाएको जानकारी दिनुभयो। मन्त्री अर्यालले विद्यालय तहबाटै कृषि सम्बन्धी जानकारी दिने उद्देश्यले हरेक विद्यालयमा कृषि प्रयोगशाला निर्माण गरिने बताउनुभयो। मन्त्री अर्यालले कृषकहरूको क्षमता विकासका लागि एकीकृत शिक्षा कार्यक्रम ल्याइने जानकारी दिनुभयो। समारोहमा पशुजन्य उत्पादनमा संलग्न भएर राष्ट्रिय अर्थतन्त्र मा योगदान पुर्याउने व्यवसायीहरूलाई सम्मान गरिएको थियो। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि संसदीय दलको बैठक बोलाउनु भएको छ। प्रधानमन्त्री ओलीले भोलि दिउँसो 3 बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाउनु भएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो। बैठकमा पार्टीभित्र देखिएको आन्तरिक विवाद, समसामयिक विषयवस्तु तथा आगामी योजनाका विषयमा छलफल हुने बताइएको छ। प्रतिनिधि सभामा नेकपा एमालेका 120 जना सांसद हुनुहुन्छ। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक यही चैत्र 20 गते शुक्रबार दिउँसो 2 बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर सानेपामा बस्ने भएको छ। बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा सांसदहरूले पुरातात्विक सम्पदा, पर्यटकीय स्थल र सांस्कृतिक क्षेत्रको संरक्षण, विकास र प्रवर्धनको ठोस नीति तथा योजना बनाउन आवश्यक भएको बताउनु भएको छ। बैठकमा सांसदहरूले पर्यटन प्रवर्धनका नाममा स्थानीय तहहरूमा अव्यवस्थित संरचना निर्माण भइरहेको भन्दै त्यसलाई व्यवस्थित गर्न स्पष्ट र ठोस नीति बनाउन सरकारलाई निर्देशन दिनुभयो। दिनुपर्ने बताउनुभयो। सरकारले पहिचान गरेका 100 गन्तव्यको विकास र प्रवर्धनमा ध्यान पुग्न नसकेको भन्नुहुँदै सांसदहरूले 7 वटै प्रदेशका प्रमुख गन्तव्यहरूको पहिचान गरी प्रवर्धन र विकास गरिनुपर्ने बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्ने भएको छ। समितिको आज बसेको बैठकमा सभापति पूर्ण कुमारी सुवेदी नेतृत्वको 11 सदस्यीय टोलीले यही चैत्र 14 गते आयोजना निर्माण स्थल दोलखामा पुगेर अनुगमन गर्ने निर्णय गरेको हो। समितिले भूमि सम्बन्धी समस्या समाधान गर्न सरकारले गठन गरेको आयोगका कामको अनुगमन गर्न सांसदहरू राजबहादुर बुढा छेत्री, शान्तिमाया तामाङ र सत्यनारायण शर्मा खनाल सदस्य रहेको उपसमिति गठन गर्ने निर्णय पनि गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर भीओ एलटीई सहितको अत्याधुनिक 4G एलटीई नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले एलटीई ब्यान्ड 3 1800 मेगाहर्जका साथसाथै ब्यान्ड 20 800 मेगाहर्ज र भीओ एलटीई समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
विश्रामपछि अब बाँकी समाचार। जर्मनीले नेपालको हरित पुनः प्राप्ति प्रोत्साहन तथा समावेशी विकासका लागि 1,40,00,000,000 रूपियाँ अनुदान सहयोग गर्ने भएको छ। अनुदान सहयोग सम्बन्धी सम्झौता पत्रमा नेपालका लागि जर्मनीका राजदूत रोलान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गर्नुभएको काठमाडौँ स्थित जर्मनीको राजदूतावासले जनाएको छ। नेपालका नगरोन्मुख भेगका निजी तथा सार्वजनिक क्षेत्रमा कृषिभूमि, सौर्य ग्रिड विस्तार, सौर्य ऊर्जाको उपयोगबाट सिंचाईको व्यवस्था तथा समावेशी आर्थिक विकासका लागि अनुदान सहयोग खर्च गरिनेछ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिकामा शहरी पूर्वाधार निर्माणका लागि विश्व बैंकको सहयोगमा सञ्चालनमा आएको नेपाल शहरी शासकीय तथा पूर्वाधार योजना आयोजना र नगरपालिका बीच सम्झौता भएको छ। आयोजना मार्फत रामग्रामलाई 62,22,00,000 रूपियाँ अनुदान सहयोग प्राप्त हुनेछ। हुम्लाको सल्ली सल्लामा पहिलो पटक गाड़ी पुगेको छ। नेपाली सेनाले कर्णाली करिडोरको निर्माण शुरू गरेको हुम्लाको सल्ली सल्लासम्मको 122 किलोमिटर सड़क 6 वर्षमा निर्माण सम्पन्न भएपछि पहिलो पटक यात्रुवाहक बस आज पुगेको हो। कर्णालीको जीवन रेखाका रूपमा हेरिएको कर्णाली करिडोरको विकासले गति लिएसँगै वर्षौंपछि हुम्लामा गाड़ी पुगेपछि स्थानीयले बाजागाजासहित स्वागत गरेका छन्। नेपाली सेनाले कालीकोटको हुल्म बाजुरा हुँदै हुम्लाको सल्ली सल्ला सड़कसम्म ट्र्याक खोलेपछि हुम्ला जिल्लामा पहिलो पटक यात्रुवाहक बस चंखेलीको सल्ली सल्ला पुगेको चंखेली गाउँपालिका 4 का दन्तबहादुर शाहीले बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोविड 19 को संक्रमण जोखिम बढ़ने सम्भावना भएकाले विद्यालयमा पठन पाठन गर्दा भीड़भाड़ नगर्न तथा जनस्वास्थ्य र सुरक्षाका मापदण्डको कड़ाईका साथ पालना गर्न आग्रह गरेको छ। शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापमा पर्न सक्ने प्रतिकूल असरका विषयमा समीक्षा गरी सो आग्रह गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनुभयो। प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा 2077 को पूर्ण रूपमा अनुसरण गर्न तथा शिक्षण संस्थामा सभा समारोह वार्षिकोत्सव जस्ता भीड़भाड़ हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्न नगराउन समेत आग्रह गरिएको छ। नेपालमा आज थप 120 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 2,891 नमूनाको परीक्षण गर्दा 120 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 2,76,509 पुगेको छ। त्यस्तै आज थप 85 जना कोरोना संक्रमण मुक्त भएका छन्। हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या 2,72,272 पुगेको छ। हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या 98.5% पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा कोरोना भाइरसको दोस्रो लहर शुरू भएसँगै सीमावर्ती जिल्लाहरूमा विशेष सतर्कता अप्नाउन थालिएको छ। कञ्चनपुरको प्रमुख सीमानाका गड्डा चौकी र गौरीफण्टामा हेल्थ डेस्क स्थापना गरी भारतबाट नेपाल आउनेको स्वास्थ्य परीक्षण र अभिलेखीकरण गर्न शुरू गरिएको छ। कञ्चनपुरबाट संवाददाता कृष्ण साउदको रिपोर्ट।
छिमेकी राष्ट्र भारतमा कोरोनाको दोस्रो लहर शुरू भएसँगै सीमावर्ती जिल्ला कञ्चनपुरमा विशेष सतर्कता अप्नाइएको छ। कञ्चनपुरको प्रमुख सिमानाका गड्डा चौकी र गौरीफण्टामा हेल्थ डेस्क र हेल्प डेस्कको स्थापना गरी भारतबाट आउने नेपालीहरूको स्वास्थ्य परीक्षण र अभिलेखीकरण गर्ने गरिएको छ। गड्डा चौकी हेल्थ डेस्कले भारतका कोरोना प्रभावित शहरबाट आउने व्यक्ति र उच्च ज्वरो आएका व्यक्तिहरूको एन्टिजेन परीक्षण गर्ने गरेको स्वास्थ्य कर्मी निर्मला जोशीले बताउनु भएको छ।
त्यो ठाउँको पनि हामीले एन्टिजेन टेस्ट गर्ने गरेका छौँ। अहिलेसम्म 500 जना हामीले एन्टिजेन टेस्ट गरिसकेका छौँ, त्यसमध्ये 4 जना पोजिटिभ आएको छ।
जनस्वास्थ्य कार्यालय कञ्चनपुरका कोरोना फोकल पर्सन सिद्धराज भट्टले गड्डा चौकी नाका र गौरीफण्डा नाकामा स्थापना गरिएको हेल्थ डेस्कलाई पुनः सक्रिय गर्दै भारतको उच्च जोखिम भएका शहरबाट आउने व्यक्तिहरूको एन्टिजेन परीक्षण शुरू गरिएको र कोरोना पोजिटिभ देखिए महाकाली अस्पतालको आइसोलेसन सेन्टरमा राख्ने व्यवस्था गरिएको बताउनु भएको छ।
कञ्चनपुरको प्रमुख नाका गड्डा चौकी र पुनर्वासमा रहेको गौरी भण्डार नाकामा हेल्थ डेस्क पुनः सक्रिय गर्दै चेक जाँच गर्ने र उहाँहरूको सीमा नाकामा एन्टिजेन टेस्ट गर्ने कामहरू भएको छ र त्यसरी टेस्ट गर्दा पोजिटिभ देखियो भने महाकाली अस्पतालको आइसोलेसनमा राख्ने।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले गड्डा चौकी र गौरीफण्टा नाका भएर भारतबाट दैनिक हजारौं मानिसहरू नेपाल प्रवेश गर्ने गरेको भए पनि स्वास्थ्य परीक्षणको उचित व्यवस्थापनका कारण अहिलेसम्म ठूलो क्षति बेहोर्नु नपरेको बताउनु भएको छ।
नाकाबाट नेपाल प्रवेश गर्ने हजारौंको संख्या दैनिकी छ, यसले गर्दाखेरि हामी पनि जोखिममा अवश्य पनि छौं र अहिलेसम्मको व्यवस्थापनले कञ्चनपुर जिल्लाले ठूलो क्षति बेहोर्नु परेको छैन तर सजगता अप्नाउनु पर्ने चाहिँ अवस्था छ। त्यसकारण हामी होली लगायतका अन्य चाडपर्वहरूमा भीड़भाड़ नगर्ने,
सबैले आफ्नो र आफन्तको जीवन रक्षाका लागि स्वास्थ्य मापदण्डको पालनामा विशेष ध्यान दिनुपर्ने जरूरी देखिन्छ। कृष्णसिंह साउथ, रेडियो नेपाल, कञ्चनपुर।
सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदूत एचई सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ। सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तान बीच 61 वर्ष लामो कूटनीतिक सम्बन्ध रहिआएको बताउनुहुँदै दुई देशबीच कृषि, हाइड्रो पावर, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभयो। भेटमा पाकिस्तानी राजदूत एचई हैदर शाहले आफ्नो कार्यकालमा नेपालमा व्यापार, पर्वतारोहण, जलविद्युत लगायतका क्षेत्रमा सहकार्यका लागि गुणात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। गत फागुन 10 गते राति घरमा सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता भएका महोत्तरी जिल्लाको पिपरा गाउँपालिका 5 का 65 वर्षीय मुसाफिर झा र 58 वर्षीय गीतादेवी झा दम्पतिको कंकाल फेला परेको छ। प्रदेश नम्बर 2 का प्रहरी नायब महानिरीक्षक धीरज प्रताप सिंहले छुट्टा छुट्टै 2 वटा प्लास्टिक बोरामा शरीरका सबै मासु गलिसकेको र कंकाल मात्रै बाँकी रहेको अवस्थामा आज झा दम्पतिको शव फेला परेको जानकारी दिनुभयो। दुवै कंकाल झा दम्पतिकै रहेको निजका छोरा मनिष कुमार झाले पहिचान गरेको प्रहरी नायब महानिरीक्षक सिंहले बताउनुभयो। मृतकका छोरा मनिषले कपड़ा, चुरा र पोतेको आधारमा बुबा आमाको पहिचान गरेको महानिरीक्षक सिंहले जानकारी दिनुभयो। आज दिउँसो पिपरा 2 स्थित पिपरा धीरापुर सड़क खण्डमा गत वर्षको बाढ़ीले 20 फीट गहिरो हुने गरी माटो बगाई बनाएको खाल्डो पुर्ने क्रममा इस्काभेटरको बकेटमा कंकाल रहेको बोरा आएपछि झा दम्पतिको शव पत्ता लागेको हो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 4 जनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ। तनहुको भीमाद नगरपालिका पाथरदीका स्थानीयले व्यावसायिक रूपमा बाख्रा पालन गरी राम्रो आमदानी गर्न थालेका छन्। परम्परागत पेशा छोडेर व्यावसायिक रूपमा बोयर जातिका बाख्रा पाल्न थालेका स्थानीयले गाउँमै राम्रो आमदानी हुन थालेपछि रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता हटेको बताउँछन्। तनहुबाट संवाददाता अशोक विश्वकर्माको रिपोर्ट।
गाउँमा सेवा र सुविधाको अभावले शहर केन्द्रित हुँदा अहिले देशभरिका अधिकांश ग्रामीण क्षेत्र सुनसान प्राय देखिन्छन्। तर तनहुको भीमाद नगरपालिका 9 पाथरदीका स्थानीय अरूडी भने शहर बस्नेहरूलाई पनि गाउँको बसाईप्रति आकर्षित गर्ने अभियानमा जुटेका छन्। ग्रामीण कृषिलाई प्रवर्धन गर्दै व्यावसायिक बोयर बाख्रा पालन थालेका पाथरदीका 60 परिवारले अहिले मासिक लाखौं आमदानी लिन थालेपछि विदेश जानेहरू फर्कन थालेका छन् भने बजार झरेकाहरू समेत गाउँमै रमाउन थालेका छन्। ग्रामीण विकासका लागि आफूहरूको अभियान सकारात्मक दिशामा जान थालेको बताउनुहुन्छ बोयर बाख्रा पालनका अभियन्ता शिवकुमार आले।
विदेशमा काम गरिरहेको युवाहरू आज नेपालमै आएर पनि गाउँमा के गर्नुपर्छ, विशेष त एग्रिकल्चरमा र एग्रो टुरिज्ममा भनेरै युवा साथीहरू चाहिँ लगानी गर्न उत्साहित हुनुहुन्छ। त्यो समुदायको निम्ति साह्रै सराहनीय पक्ष जसले ग्रामीण विकासमा ठूलो त्यसले चाहिँ टेवा पुर्याउँछ।
5 वर्ष वैदेशिक रोजगारीका लागि साउथ कोरिया पुग्नु भएका विनम आले अहिले गाउँमा नै बाख्रा पाल्ने गरी फर्कनु भएको छ। आफ्नै परिवारसँग गाउँमा कृषि उद्यम गर्न पाउँदा विदेशको भन्दा बढी खुसी मिल्ने उहाँको अनुभव छ।
आफ्नो फ्यामिली यही छ, सन्तोषको कुरा पनि भयो के, गाउँको लागि पनि गर्न पाइयो। बोयरको माग एकदम छ, बोयरको यो ब्रिडहरू चाहिँ पुर्याउन सक्ने अवस्थाै छैन।
परम्परागत पेसा परिवर्तन गरेर बाख्रा पालनमा लागेका कृषकहरू राम्रो आमदानी मार्फत अरूलाई आकर्षित मात्र गरेका छैनन्, बोयर बाख्राको नमूना स्रोत केन्द्रका रूपमा पाथरदीलाई चिनाउन पनि सफल भएका छन्। अहिले देशभरबाट अध्ययन तथा अवलोकनका लागि कृषकहरू जाने गरेपछि अझ उत्साह थपिएको बताउनुहुन्छ स्थानीय श्रीमाया आले।
धेरै फाइदा छ नि, विदेश जान पर्दैन, छोराहरूलाई विदेश पठाउनु पर्दैन, जागिर जस्तो हुन्छ, बाख्रै पालेर अब जीवन निर्वाह गर्न सक्छ।
यसरी कृषि र पशुपालनलाई नै व्यावसायिक बनाउन सक्ने हो भने नेपालमा नै सम्भावनाहरू छन् भन्ने गतिलो उदाहरण पाथरदीका कृषकहरू भनेका छन्। गाउँको विकास गर्नका लागि गाउँमै बसेर पौरख गर्ने हो भने उजाडिएको ग्रामीण बस्तीको रौनक फर्कन बेर लाग्दैन। रेडियो नेपालका लागि अशोक विश्वकर्मा।
बाँकेमा 12 किलो चरेस सहित दुईजना पक्राउ परेका छन्। कोहलपुर नगरपालिका 12 चप्परगौडी स्थित न्यू सुदूरपश्चिम बाजुरा स्टाफ होटलको कोठाबाट रोल्पाको सुनिल स्मृति गाउँपालिका सात घर भएका रूद्र बहादुर बुढा र रूकुम पूर्वको भूमे गाउँपालिका सात घर भएका रवि पुनलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। उत्तर कोरियाले अमेरिका सहितका अन्तर्राष्ट्रिय जगतको चासोका बावजूद आणविक हतियार बोक्न सक्ने ब्यालिस्टिक क्षेपास्त्रको परीक्षण गरेको समाचार छ। राष्ट्रसंघीय सुरक्षा परिषदले लगाएको प्रतिबन्धका बावजूद उत्तर कोरियाले लगातार रूपमा ब्यालिस्टिक क्षेपास्त्रको परीक्षण गरेको घटनालाई जापान दक्षिण कोरिया सहितका राष्ट्रहरूले निन्दा गरेका छन्। विश्व जगतबाट अलग जस्तै रहेको उत्तर कोरियाले अमेरिका सहितका पश्चिमा राष्ट्रहरूको चेतावनीका बावजूद लगातार रूपमा आणविक अस्त्रको विकासदेखि क्षेपास्त्र प्रविधिको विकासक्रमलाई निरन्तरता दिइरहेको प्रति चासो व्यक्त गर्दै अमेरिकाको बाइडेन सरकारले उत्तर कोरियाको पछिल्लो कार्यलाई भड्काउ अभियान भनेको छ। अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोना भाइरस विरूद्धको खोप एस्ट्राजेनेकाको अमेरिकामा गरिएको परीक्षणमा 76% प्रभावकारी देखिएको छ। खोप लगाएकाहरूमा गम्भीर स्वास्थ्य समस्या सहितको स्वास्थ्य समस्या कत्तिको देखिन्छ भनी भएको परीक्षणमा 76% सुरक्षित र प्रभावकारी देखिएको हो। यसअघि गरिएको परीक्षणमा लगभग 79% प्रभावकारी देखिएको थियो। अक्सफोर्ड विश्वविद्यालयले विकास गरेर भारतको सिरम कम्पनीमा तयार भएर नेपालसहित कैयौं देशमा प्रयोगमा आएको एस्ट्राजेनेका खोपको प्रभावकारिता र सम्भावित साइड इफेक्ट्सको अध्ययनका लागि भएका सबैजसो परीक्षणमा खोप सुरक्षित र प्रभावकारी रहेको पुष्टि भएको छ। यसैबीच महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म 27,59,200 जनाले ज्यान गुमाइसकेका छन् भने 12,55,75,000 भन्दा बढ़ी मानिस संक्रमित भएका छन्।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सरकारले सबै सामर्थ्य प्रयोग गर्ने बताउनु भएको छ। केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा अर्थमन्त्री पौडेलले व्यवसाय अभिवृद्धि र संरक्षणलाई पनि उत्तिकै ध्यान दिँदै राजस्व चुहावट नियन्त्रणका लागि शक्तिका साथ प्रस्तुत हुने बताउनुभयो। अर्थमन्त्री पौडेलले निर्दोष नपरून् र दोषीले उन्मुक्ति नपाउने गरी काम गर्न निर्देशन दिँदै राजस्व परिचालनमा नकारात्मक असर नपरोस् भन्नेमा पनि सजगता अपनाउन विभागहरू र सुरक्षा निकाय आग्रह गर्नुभयो। बैठकमा अर्थ सचिव शिशिर कुमार ढुंगानाले मन्त्रालय विभाग र सुरक्षा निकायबीच सूचना आदान प्रदान गर्न आवश्यक रहेको बताउनुभयो। राजस्व सचिव रामचरण पुडा सैनीले चुहावट नियन्त्रणका लागि नीतिगत र प्रणालीगत सुधार भइरहेको बताउनुभयो। त्यस अवसरमा गृह सचिव महेश्वर नेउपानेले दोषीलाई कानून अनुसार कार्यवाही गरिने बताउनुभयो। बैठकमा अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दंगाल, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुर लगायतका वक्ताले जिल्ला स्तरमा रहेका चुहावट नियन्त्रण समितिहरूलाई प्रभावकारी बनाइनुपर्ने बताउनुभयो। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक 21.29 अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार 2570.26 बिन्दुमा बन्द भएको नेप्से बिहिबार 21.29 अंकले घटेर 2548.96 बिन्दुमा झरेको छ। बिहिबार 208 कम्पनीका 6,50,00,00,000 रूपियाँ बराबरका शेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बिहिबार नेप्से ओह्रालो लागे पनि चन्द्रगिरी हिल्स सपोर्ट माइक्रो फाइनेन्स र ओमी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
आर्थिक समाचारमा हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय सिरिज खेल्ने भएको छ। नेपालले नेदरल्याण्ड र मलेसियासँग त्रिदेशीय सिरिज खेल्ने तयारी भइरहेको क्यानले जनाएको छ। नेपालले टियु क्रिकेट मैदानमा अप्रेलको मध्यतिर सिरिज खेल्नेछ। क्यानले दुई दिन अघि सिरिजको मिति सार्वजनिक गर्ने तयारी गरेको थियो, तर नेपालमा कोरोना भाइरसको महामारीको दोस्रो चरणको संक्रमण बढ़िसके सिरिजको अन्तिम निर्णय क्यानले लिन नसकेको हो। नेदरल्याण्ड र मलेसियाले क्यानको प्रस्तावलाई सहजै स्वीकार गरिसकेको छ। पछिल्लो समय नेपालमा बढ़दो कोरोना प्रभावका कारण थप केही समय कुर्नुपर्ने भएको छ। सबै तयारी भए पनि कोरोना प्रभावका कारण रोक्नु परेको हो। अप्रेलमा सिरिज हुने पक्का भएसँगै क्यानले खेलाड़ीको प्रशिक्षण पनि शुरू गर्ने तयारी गरेको छ। यसअघि ओमनमा हुने सिरिजका लागि क्यानले बन्द प्रशिक्षण शुरू गरेको थियो, तर ओमन सिरिज अनिश्चितकालका लागि स्थगित भएपछि क्यानले बन्द प्रशिक्षण पनि स्थगित गरेको थियो। नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएपछि प्रशिक्षक डेभ बार्टमोरको यो पहिलो प्रतियोगिता हुनेछ। चितवनमा हुने चितवन प्रिमियर लीग क्रिकेट आगामी डिसेम्बरमा हुने भएको छ। अघिल्लो वर्ष कोरोनाका कारण स्थगित भएको प्रतियोगिताको दोस्रो संस्करण डिसेम्बरमा गर्ने आयोजकले विज्ञप्तिमा उल्लेख गरेको छ। पहिलो संस्करण सफल भए पनि कोरोनाका कारण दोस्रो संस्करण स्थगित भएको थियो, तर अब डिसेम्बरमा दोस्रो संस्करण गरिने भएको छ। यसपटक यो प्रतियोगिता गौतम बुद्ध क्रिकेट रंगशालाको नमूना मैदानमा हुनेछ। प्रतियोगिताका लागि खेलाड़ी अक्सनबाट नै छानिने बताइएको छ। आयोजकले अहिलेको अवस्थामा प्रतियोगिता डिसेम्बरमा गर्ने भने पनि त्यो बेलासम्म कोरोनाको प्रभाव कस्तो हुन्छ भनेर पनि विचार गर्ने बताइएको छ।
खेल समाचारमा हुनुहुन्थ्यो अजय एवं अब मौसम। आगामी 24 घण्टामा देशको पहाड़ी भूभागहरूमा आंशिक बदली रही पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश एक र गण्डकी प्रदेश लगायत देशको पहाड़ी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 28.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.2 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम तापक्रम 28.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10.6 डिग्री सेल्सियस, पोखराको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.1 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम तापक्रम 31.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11.7 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 32.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 8.3 डिग्री सेल्सियस रहेको छ। समाचारको अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नेपाल मासु र अण्डामा आत्मनिर्भर भएको घोषणा, कृषिलाई आधुनिक र उत्पादनमूलक क्षेत्रका रूपमा विकास गर्ने प्रधानमन्त्री ओलीको अठोट, विद्यालयलाई पठन पाठनमा जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड अपनाउन शिक्षा मन्त्रालयको आग्रह, नेपालको हरित पुनः प्राप्ति प्रोत्साहन तथा समावेशी विकासका लागि जर्मनीले 1 अर्ब 40 करोड़ रूपियाँ अनुदान सहयोग गर्ने, कर्णाली करिडोरको 122 किलोमिटर सड़क निर्माण भएपछि हुम्लाको सल्लिसल्लामा पहिलो पटक यात्रु बस पुग्यो र उत्तर कोरियाद्वारा जापानको समुद्रमा दुईवटा ब्यालिस्टिक क्षेपास्त्र परीक्षण। हवस् त, साँझ 7 बजेको समाचार पूरा भयो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।